Namaste, I am Sam Sharma, a member of NELTA currently studying in the United States. I am doing my doctorate in a discipline called rhetoric and composition, concentrating on education, critical pedagogy, and academic technology. Balkrishna is online from Honolulu, Hawaii, and Prem is also online from London, UK. Today, we are planning to talk about what we have been learning while studying abroad, theories, practices, ideas, perspectives, methods, and see how we might be able to adapt these ideas to our own local situations back home in Nepal. So, Balkrishna, hello.
Hello, Sam, and namaste, everybody. I'm Balkrishna speaking from University of Hawaii, Honolulu. Currently, I'm doing my MA in Second Language Studies from the University of Hawaii. And in this discussion, I will be talking about mainstream English language teaching pedagogy and local situations.
Prem, hello.
Thank you. Yeah, I'm speaking from the Institute of Education, University of London. Today, I am speaking about English language teaching in Nepal, whether it is empowerment or marginalization. Hi, Sam.
Now, as we enter into the issues that we want to talk about today, I think we should feel free to talk in Nepali or English, whatever you want. I feel like speaking in Nepali today. Balkrishna ra Prem, ma pahila chai yo kun prasanga hami yaha chai kura gariraheka chhau ra kina yo record garera chai share garna khojiraha chhau bhanne barema bhanchu ani ta hami Pali sanga bolchhau tespachi. Dui char mahina bhayo hamile NELTA Chautari भन्ने एउटा विकी वेबसाइट बनाएर चाहिँ प्रत्येक महिना हामीले इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङको बारेमा क्रिटिकल पेडागोजीको बारेमा यस्ता विषयको बारेमा चाहिँ इन्टेलेक्चुअल डिस्कसन गरौँ भनेर जुन सुरु गऱ्यौँ त्यसलाई चाहिँ टेक्स्टको रूपमा भन्दा पनि हामी अलि ओरल ओरिएन्टेड कल्चर भएको हुनाले ओरल्ली हामीले गरेका छलफलहरूलाई चाहिँ उपलब्ध गराउने अनि दोस्रो फेजको रूपमा चाहिँ हामीले हाम्रो अग्रजहरूको अन्तर्वार्ता लिने अनि अल्टिमेटली हामी सक्यौँ भनेदेखि चाहिँ देश विदेशमा NELTAको शुभेच्छुकहरूलाई पनि अन्तर्वार्ता लिने र सेयर गर्ने किनभनेदेखि भोलि 5-10 वर्षपछि हामीलाई यो वर्ल्ड वाइड वेब बढी उपलब्ध हुँदै गएपछि हामीले आपसमा चाहिँ छलफल गरेका कुराहरू लेखेका कुराहरू पढेका कुराहरू मनमा लागेका कुराहरू जुन सेयर गरेका हुन्छौँ त्यो चाहिँ एउटा किसिमको चाहिँ हाम्रो प्रोफेसनल आर्काइभ भोलि उपलब्ध होला भन्ने चाहिँ उद्देश्यको साथ हामी यो प्रोजेक्टमा लागेका हौँ. बालकृष्ण, तिमीले केही थप्नु छ अथवा प्रेम थप्नु छ?
हो, मैले जुन श्यामले भन्यो यहाँ अहिले हामीले सिकेको अनुभव र हामीले सिकेको ज्ञान छ र हामीले अरूबाट इम्पोर्ट गरेको इङ्ग्लिस टिचिङको मेथोडोलोजी मात्र होइन हामीले आफ्नो अनुभवबाट सिकेको कुराहरूलाई पनि एकअर्कामा नेटवर्किङ गरेर सेयरिङ गरेर एकअर्काबाट सिक्न सक्यौँ भने त्यहाँबाट निकै लाभ होला जस्तो लागेर हामीले एउटा सानो नेटवर्किङको सुरुवात गरेको हो. यो आज पहिलो दिनमा हामीले कसरी भविष्यमा नेटवर्किङ गर्ने र अब पढेर मात्र नभएर सुनेर पनि कसरी एकअर्काको कुराहरू बुझ्न सकिन्छ त भनेर हामी अगाडि बढ्दैछौँ. प्रेमले पनि केही कुरा थप्ने?
धेरै कुराहरू त तपाईँहरूले भनिसक्नुभयो र मैले भन्नुपर्दा चाहिँ के भन्छु भने हामी अहिले यो इन्फर्मेसन टेक्नोलोजीको जमानामा छौँ. हाम्रो देशमा सायदै एडभान्स टेक्नोलोजी नभए पनि श्यामले भने जस्तै अबको 2-4-5 वर्ष पछाडि हामी त्यो यो स्थितिमा आइपुग्न सक्छौँ र त्यति बेला हामीलाई यो ज्ञानले यो हाम्रो इनिसिएसनले चाहिँ एउटा सहयोग पुऱ्याउँछ भन्ने हामीलाई लागेको छ. र अर्को कुरा, धेरै मान्छेहरूलाई चाहिँ पढ्ने समय छैन, सबै बिजी छौँ, तर एटलिस्ट यो हाम्रो डिस्कसनलाई चाहिँ एउटा साथीहरूको माझमा राख्न सक्यौँ भने साथीहरूले भोलि अर्को अर्को इस्युहरू लिएर चाहिँ हामी विभिन्न स्टेजहरूमा चाहिँ यस्ता डिस्कसनहरू अगाडि बढाउँछौँ जस्तो लाग्छ.
म एउटा कुरा थप्छु यहाँ. हामी जे सिक्दैछौँ, जे बुझ्दैछौँ, हामी विद्यार्थीको रूपमा जे अध्ययन गर्दैछौँ, ती कुराहरू आज हामी छलफल गर्न थाल्नुपर्छ. ती कुराहरूलाई पनि हामी आफ्नो बिचमा चाहिँ प्रोफेसनल कोलाबोरेसन, प्रोफेसनल डिस्कसन्सहरू सुरु गर्नुपर्छ. नलेज भनेको कुरा चाहिँ विदेशमा बसेका मान्छेले किताबमा लेखेको कुरालाई नलेज भन्ने, एजुकेसन भन्ने, अनि हो त्यसलाई कण्ठ गरेर जाँच दिएर पास गरेर डिग्री लिनेलाई मात्र चाहिँ नलेज नभएर, एजुकेसन नभएर, हामीले आपसमा कुरा गरेर, हामीले आपसमा एकअर्कासँग सेयर गरेर जानेका बुझेका कुराहरूलाई पनि शिक्षाको महत्त्वपूर्ण मटेरियलको रूपमा, रिसोर्सको रूपमा चाहिँ कन्सिडर गर्न सिकौँ. आपसमा प्रोफेसनल कोलाबोरेसन महत्त्वपूर्ण हुन्छ, त्यो सुरु गरौँ भन्ने चाहिँ एउटा हाम्रो मान्यता हो. त्यो आधारमा यो चाहिँ सुरु गऱ्यौँ हामीले. यो छलफलका क्रममा चाहिँ आफूले अहिलेसम्म अध्ययनको सिलसिलामा सिकेका बुझेका विषयहरूमध्ये सबभन्दा चाहिँ नेपालमा शिक्षाको विकासको लागि चाहिँ हामीले जानेका कुराहरू सबभन्दा सान्दर्भिक कुरा के होला हामी आपसमा सेयर गर्छौँ, त्यसपछि तिनीहरूबाट एउटा कुनै साझा विषय चाहिँ त्यसबाट निकालेर त्यो साझा विषयको बारेमा थप कुरा गर्छौँ. बालकृष्ण, तिमीलाई लागेको सबभन्दा चाहिँ गम्भीर, सबभन्दा बढी महत्त्वपूर्ण, सबभन्दा बढी सान्दर्भिक कुरा के होला त?
श्याम मैले जुन नेपालमा इङ्ग्लिस एजुकेसनमा मास्टर्स डिग्री गरेँ र मैले युनिभर्सिटीमा पनि पढाएँ र मैले आफूले प्राप्त गरेको इङ्ग्लिस एजुकेसन एउटा थियोरिटिकल नलेज मैले प्राप्त गरेको र मैले क्लासरुममा टिचिङ गरेको त्यो जुन डिफ्रेन्स थियो जुन एउटा थियरी र प्र्याक्टिसको ग्याप थियो र मैले जुन सिकेँ त्यो अहिले मैले रिफ्लेक्ट गर्दैछु कि मैले एकपटक पछाडि फर्केर हेर्दा हामीले के पढ्यौँ भने हामीले खास गरी ल्याङ्ग्वेज टिचिङ मेथड जुन नर्थ अमेरिकामा र युनाइटेड किङडममा त्यहाँका ज्ञाताहरूले प्रड्युस गरेका थिए त्यसलाई नै एउटा मेथड आयो त्यसपछि यो राम्रो भयो त्यसपछि अर्को ल्याङ्ग्वेज टिचिङ मेथड भयो त्यस कारण कुन मेथड राम्रो छ र त्यसको फाइदा बेफाइदा के छन् भनेर हामीले त्यो कण्ठ पार्यौँ त्यसपछि इक्जाममा पनि लेख्यौँ र मैले कहिल्यै पनि फर्केर हेरिनँ कि कुन मेथडले मेरो क्लासरुममा राम्रो गर्छ अनि कुन मेथडभित्र रहेका टेक्निकहरू चाहिँ एप्लिकेबल छन् र त्यसले के चाहिँ राम्रो उत्पादन गर्न सक्छन् त भनेर मैले त्यो कहिल्यै फर्केर हेरिनँ तर मैले जब यहाँ होनोलुलुमा आएर पढ्न थालेँ यहाँ त ल्याङ्ग्वेज टिचिङ मेथड त डेड भइसक्यो भनेर यहाँका जसले उत्पादन गरेका थिए उनीहरूले त मेथड त पढ्न छोडिसकेछन् र हामीले उनीहरूले उत्पादन गरेको मेथड जुन छ त्यसलाई नै यही चाहिँ एउटा अल्टिमेट रियालिटी हो यही नै जान्नुपर्छ भनेर पढ्यौँ तर मैलाई अहिले के हुन्छ फर्केर भन्दाखेरि जुन हामीले युनाइटेड स्टेट्स र युनाइटेड किङडममा उत्पादन भएको इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ मेथोडोलोजी त्यहाँको प्रोफेसनलिजम त्यहाँको एउटा टेक्निक्सहरू त्यहाँको हामीले इम्पोर्ट गरेर नेपालमा लगेर जस्ताको तस्तै प्रयोग गर्दाखेरि त्यहाँबाट त्यति राम्रो रिजल्ट होला जस्तो मलाई लाग्दैन त्यस कारण मैले यहाँ जोड दिन खोजेको के हो भने हामीले आफ्नो अनुभव छ जुन हामीले पढाएको जुन हामीले प्राप्त गरेको ज्ञान छ हाम्रो क्लासरुम टिचिङबाट त्यहीँबाट नै हामीले सिकेर त्यसैलाई नै इम्प्रुभ गर्न लाग्नुपर्छ जस्तो लाग्छ र नेपालमा फर्केर हेर्दाखेरि जुन हाम्रो गुरुहरू हुनुहुन्छ उहाँले 20, 30, 35, 40 वर्ष पढाइसक्नुभयो कम्तीमा उहाँले त्यो 3-4 दशकको दौडानमा पक्कै पनि उहाँले एउटा फर्स्ट ह्यान्ड एक्सपिरियन्स ल्याङ्ग्वेज टिचिङ अथवा त्यससँग रिलेटेड मेथोडोलोजीको थुप्रो ज्ञान हासिल गर्नुभएको छ र उहाँले जीवनमा प्राप्त गरेको ज्ञानलाई नै हामीले ओरल अथवा रिटर्नमा डकुमेन्ट गर्न सक्यौँ र हामी बिचमा एकअर्कामा सर्कुलेसन गर्न सक्यौँ भने त्यही नै एउटा ज्ञानको स्रोत हुन्छ जस्तो लाग्छ
बाल त्यो प्र्याक्टिकल एप्लिकेसनको डिरेक्सन तिमीले बडो राम्रोसँग चाहिँ टिपेको जस्तो लाग्यो मलाई तर यसमा एउटा सानो क्वेसन सोच्छु है बिचमा एकातिर चाहिँ सिद्धान्त पोस्ट सिद्धान्तको सिचुएसन सिद्धान्त सकिए हामी चाहिँ अब आफ्नै शिक्षणको प्र्याक्टिसबाट नै हामीले आफैले चाहिँ आफ्नो सिद्धान्त ड्र गर्नुपर्छ र त्यसरी चाहिँ एउटा साइकलमा आफैले आफैलाई डेभलप गर्ने साइकलमा जानुपर्छ भन्ने कुरा यहाँ गरिरहेछन् हामी चाहिँ सिद्धान्त पढ्थ्यौँ अनि गएर सिद्धान्त लागू गर्न सकिँदैन अनि ला यो सिद्धान्तले त काम गरेन भन्ने त्यो त्यो दुईवटाको जुन डिस्कनेक्सन देखियो नि त्यो 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 डिस्कनेक्सनको बारेमा चाहिँ कुरा एकपटक त्यो एकातिर सिद्धान्त पढेर अर्कातिर सिद्धान्तविहीन अध्यापन गर्ने अनि अहिले यहाँनिर चाहिँ यता आउँदाखेरि चाहिँ सिद्धान्त पनि मरेको भनेपछि के गर्नु त दुईवटा पो भत्केका पुल देखियो त्यहाँ त एउटा मात्र भन्दा पनि
ओहो श्याम तिमीले राम्रो कुरा उठायो र यहाँ जुन सिद्धान्त नै छैन ल्याङ्ग्वेज टिचिङ मेथोडोलोजी भन्ने कुन कन्सेप्टमा आयो भने जुन पोस्ट मेथड एरा भनेर केही विद्वानहरूले भनिराखेका छन् हामीले एउटा इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङको युनिभर्सल मेथड बनाउन सक्दैनौँ र यसको मतलब के हो भने सिचुएटेड ल्याङ्ग्वेज टिचिङ प्र्याक्टिस र सोसियो कल्चरली सिचुएटेड ल्याङ्ग्वेज टिचिङ भनेको छ हामीले मेथड यो हो र यसले काम गर्छ भन्नुभन्दा पनि इङ्ग्लिस अब संसारभरि सबै ठाउँमा लगभग पढाइ भइरहेको छ र त्यहाँ कसरी पढाइ भइरहेको छ त्यहाँको शिक्षकहरू कस्ता छन् त्यहाँको रिसोर्स कस्तो छ त्यहाँको विद्यार्थीहरू कुन ब्याकग्राउन्डबाट आउँछ त्यही नै आधारित रहेर एउटा अनुसन्धान गरेपछि त्यही नै त्यसको समाधान निस्कन सक्छ
त्यसमा यो लोकल एपिस्टेमोलोजी र लोकल मेथोडोलोजी कुरा निस्क्यो स्थानीय ज्ञान र स्थानीय विधि हुनु पर्यो त्यसो गरेपछि चाहिँ त्यो दुईवटा पुल फेरि बन्यो मैले बुझेँ कि बुझेन यदि हामीले चाहिँ लोकल एपिस्टेमोलोजी स्थानीय ज्ञानलाई पनि अध्यापनको विषय बनायौँ र लोकल मेथड स्थानीय विधिलाई पनि अध्ययनको चाहिँ तरिका बनायौँ भनेदेखि चाहिँ एकातिर सिद्धान्त र व्यवहारको बिचको चाहिँ डिस्कनेक्सन पनि समाधान भयो बाल्किस् न प्रेम डिस्कनेक्ट भयो जस्तो लाग्यो फेरि कनेक्ट गर्दैन त्यहाँ अनि अर्कोतिर चाहिँ हाम्रोमा चाहिँ एकातिर सिद्धान्त अर्कोतिर प्रयोग भन्ने कुरा पनि कनेक्सन हुने भयो होइन त
हो श्याम मैले भन्न खोजेको त्यही हो हुनलाई अब एउटा कन्टेक्स्टबाट अर्कोमा एकअर्कामा आदान प्रदान गर्नु नेटवर्क गर्नु त्यो नराम्रो होइन अमेरिकामा कस्तो प्र्याक्टिस हुन्छ युकेमा कस्तो प्र्याक्टिस हुन्छ त्यो जान्नु नै गलत त होइन तर त्यही नै कुरालाई हामीले टक्क पिकअप गरेर हाम्रो क्लासरुममा पनि युज गर्न खोज्नु चाहिँ एक किसिमको मूर्खता.
यो चाहिँ कस्तो कुरा आउँछ भने भाषा भनेको सबै भाषा हुन् र त्यसमा एउटा भाषा अङ्ग्रेजी हो. हामीले के पनि हेर्नुपर्छ भने इङ्ग्लिस भाषा सिकाउने कुरा चाहिँ हामी अरू भाषा सिकाउने मेथडहरूबाट पनि लिन सक्छौँ क्या. जस्तो हाम्रो हाम्रै लोकल ल्याङ्ग्वेजहरू कसरी पढाइ भएको छ हामी.
प्रेम, बालकृष्णको कुरामा तिमीले चाहिँ लोकल ल्याङ्ग्वेज र लोकल एपिस्टेमोलोजीको बिचमा कनेक्सन गर्नु खोजे जस्तो लाग्यो मलाई.
जस्तो इङ्ग्लिसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय भाषा हो, त्यसै कारणले गर्दा यो बेलायतमा जसरी पढाइ हुन्छ नेपालमा पनि त्यसरी पढाइ गर्नुपर्छ, अमेरिकामा जसरी पढाइ गरिन्छ नेपालमा पनि त्यसै पढाउनुपर्छ भन्ने मानसिकता हामीमा अझै पनि छ. हामी अङ्ग्रेजी भाषा शिक्षकहरूमा भने चाहिँ त्यो हामी कहिले पनि
प्रेमले भनेको एउटा कुरा म एउटा कुरा यहाँनिर चाहिँ बुझेँ कि बुझिनँ अथवा मलाई एउटा कुरा थप्न पनि मन लाग्यो. यो जुन स्थानीय विधि भन्ने जुन कुरा छ, हामीले अहिलेसम्म हाम्रो स्थानीय विधिको बारेमा त्यति धेरै कुरा गरेका छैनौँ किनकि विधि अध्ययन गर्दाखेरि हाम्रो स्थानीय विधिको बारेमा अहिलेसम्म कुरा पनि आएको छैन. त्यसैले नजन्मिएको बच्चाको कुरा गरिरहेको छौँ जस्तो लागिरहेको छ मलाई एउटा. दोस्रो चाहिँ यदि स्थानीय रूपमा चाहिँ हामीले कसरी सिक्छौँ त्यो समेत त्यो ग्राउन्ड लेभलबाट हामीले चाहिँ लोकल दृष्टिकोणबाट हेऱ्यौँ भने चाहिँ हामीलाई यो बाहिरको सिद्धान्त बुझ्न गाह्रो, बाहिरको सिद्धान्त ल्याएर लागू गर्न गाह्रो, बाहिरको सिद्धान्त ल्याएर विद्यार्थीलाई मोटिभेट गर्न गाह्रो, टिचरले इफेक्टिभली पढाउन गाह्रो, त्यो पनि समस्या समाधान हुन्छ जस्तो लाग्छ मलाई. प्रेमले यहाँ एउटा कुरा चाहिँ भाषाको दृष्टिकोणबाट के कुरा भनेर चलायो भने लोकल एपिस्टेमोलोजी भनेको र लोकल मेथोडोलोजी भनेको चाहिँ बाहिरको सिद्धान्तलाई कम्प्लिमेन्ट गर्ने, बाहिरको सिद्धान्तले ग्याप क्रिएट गराएको ठाउँमा चाहिँ त्यो ग्यापलाई फुलफिल गर्ने मटेरियल र मेथड जस्तो लाग्यो मलाई. प्रेम कि कसो
हो म यसैमा अलिकति अङ्ग्रेजी भाषा शिक्षणको अलिकति पोलिसीलाई म जोड्न चाहन्छु. जस्तो म यहाँ आएर चाहिँ मैले अध्ययन गरेँ, आफ्नो कन्टेक्स्टलाई पछाडि फर्केर हेर्दाखेरि मैले के पाएँ भन्दाखेरि हामीले जुन किसिमले चाहिँ भाषा अङ्ग्रेजी भाषा सिकेर चाहिँ अमेरिका पाइन्छ, अङ्ग्रेजी भाषा सिकेर चाहिँ ठुला ठुला जागिरहरू पाइन्छ, जुन किसिमको हामीसँग चाहिँ सपना छ र त्यो सपना गाडिराखेका छौँ हाम्रो इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ पोलिसी बनाएर, त्यो चाहिँ वास्तवमा ठिक होइन कि जस्तो लाग्यो. किनभने एउटा पहिलो कारण चाहिँ के हो भन्दाखेरि एजुकेसनको उद्देश्य भनेको नै के हो भन्दाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ इम्पावर गर्ने, सोसल इक्वालिटीको स्थापना गर्ने हो. तर अङ्ग्रेजी भाषा जुन किसिमले हामीले सपना बाँडेको छौँ त्यो सपना चाहिँ वास्तवमा दुर्गम ठाउँमा बस्ने गरिब परिवारबाट आएको बच्चाले वास्तवमा त्यो पाएको छ कि छैन त जहाँसम्म लाग्छ त्यो पाएको छैन. त्यसै कारणले गर्दा हामीले अङ्ग्रेजीको नाममा चाहिँ उनीहरूको लोकल इपिस्टोमोलोजी स्यामले अघि भने जस्तै लोकल ज्ञानको कुराहरू चाहिँ नि हामीले ठुलो एउटा सपना देखाएर हामीले उनीहरूको त्यो ज्ञानलाई चाहिँ प्रस्तुतन हुने चाहिँ नि मौका दिएको छैनौँ कि जस्तो लाग्छ. त्यसै कारणले गर्दाखेरि जुन किसिमको इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ पोलिसी हामी बनाएको छौँ र जुन किसिमको चाहिँ हामीले एम्बिसन नि अङ्ग्रेजी भाषा शिक्षण गर्दाखेरि यो हुन्छ, यो हुन्छ ग्लोबल कम्युनिकेसनमा को कारणले गर्दा अङ्ग्रेजी सिक्नै पर्ने बाध्यता छ भनेर हामी जुन किसिमको प्रोपोगान्डा बनाएर हामी अगाडि बढेका छौँ, त्यसले चाहिँ बच्चाहरूको क्रिएटिभिटी, बच्चाहरूको सिक्ने आफ्नै तरिकाले सिक्ने क्षमतालाई चाहिँ असर पुर्याउँछ कि जस्तो लाग्छ.
मैले बुझे अनुसार प्रेमको कुरालाई समर्थन गर्दै अब अङ्ग्रेजी भाषा आफैमा एउटा सोसल डिभिजन ल्याउने त होइन, तर हामीले अङ्ग्रेजी भाषालाई कसरी प्रयोग गरेका छौँ त नेपालको सन्दर्भमा भन्ने कुरा हो. जस्तै अहिले हामीले अङ्ग्रेजी भाषा शिक्षण हेर्दाखेरि त अब हाम्रोमा त दुई किसिमको विद्यालयहरू छन्, एउटा प्राइभेट स्कुल्सहरू, अर्को पब्लिक स्कुल्सहरू छ, र तिनीहरूको डिभिजन भनेको के हो भने एउटाले इङ्ग्लिस मिडियममा शिक्षा दिने र अर्कोले नेपाली मिडियममा. र इङ्ग्लिसलाई हामीले जसरी प्रयोग गरेका छौँ त्यसले गर्दाखेरि हाम्रो एउटा समाजमा एउटा स्ट्राटिफिकेसन, एउटा डिभिजनको स्थिति आइपुग्यो कि. त्यस कारण हामीले अब अङ्ग्रेजीलाई एकपटक फेरि फर्केर हेर्ने हो कि यसले साँच्चै समाजलाई एउटा इक्वालिटीतिर लगेको छ कि यसले डिभिजनतिर लगेको छ त भनेर एउटा ब्रोडर सोसियो पोलिटिकल सिनेरियोको रूपमा एउटा इङ्ग्लिसलाई हेर्नुपर्ने देखिन्छ एकपटक.
के छ भने हामीले हिस्टोरिकल पर्सपेक्टिभबाट पनि हेर्छौँ भने अङ्ग्रेजी वास्तवमा चाहिँ एउटा उच्च वर्गको मान्छेले चाहिँ अङ्ग्रेजीलाई चाहिँ एउटा आफ्नो सामाजिक सङ्केतको रूपमा चाहिँ त्यो राखिरहेको र अहिलेसम्म पनि हामीले के विचार गर्नुपर्छ भने अघि बाल्य भयो साँच्चै हामीले इक्वालिटी दिने अथवा त्यो बच्चाहरूलाई मारिदिनलाई बच्चाहरूलाई अथवा गरिब त्यो चाहिँ अङ्ग्रेजी सिक्न नपाएर मारिदिनलाई हका बच्चाहरूलाई चाहिँ साँच्चै हामीले अङ्ग्रेजी सिकाएर अङ्ग्रेजीको ज्ञान भरेर चाहिँ साँच्चै हामीले इम्पावर गरेको छौँ त
म अहिलेको प्रेम र बालले गरेको कुरालाई पनि अलिकति जोड्दै यहाँनिर थप्छु. पहिला प्रेमले एउटा शब्द प्रयोग गरेको थियो अघि, ज्ञानको प्रस्फुटन भनेर. शिक्षाको एउटा उद्देश्य हुन्छ, शिक्षामा उद्देश्य के हो त, हामीले पढाउनु पर्ने उद्देश्य, चाहे अङ्ग्रेजीको कुरा होस्, चाहे म्याथको, साइन्सको, जियोग्राफीको, जुनसुकै विषय पढाए पनि पहिला चाहिँ पर्पज हुन्छ. त्यो पर्पज भनेको चाहिँ प्रेमले भने जस्तो म एब्सोल्युटली अग्री गर्छु कि ज्ञानको प्रस्फुटन, विद्यार्थीले आफू एउटा ज्ञानको सर्जकको रूपमा चाहिँ, नलेज मेकरको रूपमा विद्यार्थीले आफूलाई डेभलप गर्न सक्नु नै शिक्षाको उद्देश्य हो. अब त्यो उद्देश्य यदि हो भने त्यसमा अरू सहायक उद्देश्यहरू पनि जोडिने आउँछन्. एउटा चाहिँ विद्यार्थी आफूलाई एम्पावर गर्नु, प्रेमले भनिसकेका छन् विद्यार्थीलाई चाहिँ त्यो शिक्षाको प्रक्रियामै भोलि गएर एम्पावर हुन्छ, मास्टर डिग्री पास गरेपछि मान्छे चाहिँ पावरफुल हुन्छ भन्ने खोजा होइन कि अहिले नर्सरीदेखि लिएर 5 कक्षा 10 कक्षा 12 कक्षा पढ्दा पनि त्यो त्यतिखेर आफू चाहिँ एम्पावर भएको महसुस गर्नु पऱ्यो विद्यार्थीले, पार्टिसिपेट गर्न पाउनु पऱ्यो विद्यार्थीले, डेमोक्रेटिक हुनु पऱ्यो त्यो प्रक्रिया. अनि विद्यार्थी चाहिँ एपिस्टेमोलोजिकल एजेन्ट अथवा ज्ञानको सर्जक हुँ भन्ने एउटा धारणाको विकास हुनु पऱ्यो. यदि त्यो हो भने अङ्ग्रेजी पढाउँ कि जसुकै पढाउँ, हाम्रो उद्देश्य त्यो हो भने चाहिँ पढाउने प्रक्रिया चाहिँ हाम्रो अलिकति समालोचकीय हुनुपर्छ. त्यसलाई हामी आजकल क्रिटिकल पेडागोजी भनेर बुझ्छौँ. त्यो मेरो नयाँ विषय हो, जोड्दैछु म. क्रिटिकल पेडागोजीले के भन्छ भन्दाखेरि, पढाउने, अध्यापन गर्ने भन्ने कुरा चाहिँ सबभन्दा पहिला एउटा दर्शन, एउटा सिद्धान्त, एउटा उद्देश्य शिक्षकको दिमागमा हुनुपर्छ. त्यो उद्देश्य विद्यार्थीलाई इम्पावर गर्ने, उसलाई नलेज मेकिङ एजेन्टको रूपमा चाहिँ अगाडि बढ्न सघाउने, न कि चाहिँ कसैले दिएको इन्फर्मेसन चाहिँ जस्ता जस्तै रटेर जाँचमा पास गरेर डिग्री लिएर चाहिँ अर्काको कुरा भन्न जान्ने, आफ्नो कुरा भन्न नजान्ने, अर्काको समाजको कुरा जानेको, आफ्नो समाजको बारेमा नजानेको, आफ्नो समाज, आफ्नो परिस्थिति, आफ्नो समस्या, आफ्नो जीवनलाई लर्निङको, एजुकेसनको चाहिँ मटेरियल रिसोर्स बनाउन नसक्ने विद्यार्थी प्रड्युस गरेर हामीले कुनै कहिले पनि देशलाई, आफ्नो समाजलाई, आफ्नो शिक्षालाई, आफ्नो दृष्टिकोणलाई संसार अगाडि राख्न सक्दैनौँ. त्यसो भने भोलिको यो चाहिँ ग्लोबलाइज दुनियाँमा हाम्रा विद्यार्थीले हाम्रो पनि दर्शन र सिद्धान्तको, हाम्रो पनि शिक्षा र समाजको, हाम्रो पनि संस्कृति र बुझाइको, हाम्रो एपिस्टेमोलोजीको, हाम्रो पनि साइन्सको, हाम्रो लोकल नलेजको यदि प्रवर्धन गर्नु छ, किनभने नलेज बेचेर खाने स्थिति आउँदैछ. अब हरेक देशले आफ्नो नलेज बेचेर खानुपर्ने हुन्छ, चामल बेचेर कुनै पनि देश बाँच्न सक्दैन अब, न कि कुनै देश इन्डस्ट्रियल प्रडक्ट बेचेर बाँच्न सक्छ. भनेपछि नलेज बेचेर बाँच्नुपर्ने स्थिति आउँदाखेरि भविष्यमा हाम्रा विद्यार्थी चाहिँ अर्काको नलेजलाई चाहिँ खाँदै उल्टी गर्दै गर्ने विद्यार्थी निकाल्यो भने ती विद्यार्थी कुनै कामै छैन. भने हामीले त नलेज प्रड्युस गर्ने विद्यार्थी निकाल्नु पर्या हो. प्रड्युस गर्दाखेरि कहाँबाट आउँछ त्यसको रिसोर्स भन्दाखेरि आफ्नै जिन्दगीबाट, आफ्नै समाजबाट. पौलो फ्रेयरले के भनेका छन् भन्दाखेरि, यदि हामीले बाहिरको अर्कै मान्छेको, अर्कै समाजको नलेजलाई चाहिँ आधार बनाएर शिक्षा दियौँ भनेदेखि विद्यार्थी एलिनेटेड फिल गर्छ, त्यो शिक्षाको प्रक्रियासँग आफ्नोपन महसुस गर्दैन. शिक्षाको प्रक्रियामा चाहिँ म यहाँ बिलङ गर्छु भन्ने फिल गरेन भनेदेखि उसको पढाइ चाहिँ जाँच पास गर्नुको छ भनेर चाहिँ टाउको दुखाउँदै सिटामोल खाँदै पढ्न सक्छ विद्यार्थीले, तर आफ्नो भित्रबाट, मनबाट, आत्माबाट आएको त्यो मोटिभेसन सहितको पढाइ पढ्दैन. त्यस भए हुनाले हामीले क्रिटिकल पेडागोजी भन्ने सिद्धान्तलाई चाहिँ हामीले दिमागमा राख्नुपर्छ. त्यसो गऱ्यौँ भने अङ्ग्रेजी पढाउनुको पनि एउटा लार्जर हायर गोल, लार्जर हायर पर्पस हुन्छ हामीसँग. त्यो पर्पस भनेको नलेज मेकिङ हो. हाम्रो विद्यार्थीहरू ज्ञानका सर्जक हुनुपर्छ भोलि भन्ने हाम्रो मान्यता हो. 4 कक्षाको विद्यार्थीले पनि क्लासमा, रामु तिमीलाई यसको बारेमा के लाग्छ भन्दाखेरि, यो भन्या यो सर, यो भन्या यस्तो हुनुपर्छ भन्ने कन्फिडेन्सको साथ आफूले आफ्नो धारणा व्यक्त गर्न सक्नुपर्छ. यो त्यो मैले अमेरिका आएपछि पढ्दाखेरि सबभन्दा बढी झसङ भएर, ओहो हामी पढाउँछौँ पढ्छौँ तर हामीले चाहिँ यो कुरा चाहिँ बुझ्न आवश्यक रहेछ, हामीले यो कुरा धेरै नै उपयोगी रहेछ, हामीले यो कुरा धेरै नै सान्दर्भिक रहेछ भन्ने लागेको एउटा कुरा यदि छ भने त्यो चाहिँ क्रिटिकल पेडागोजी हो. र बालले भनेको कुरा चाहिँ मेन स्ट्रिमको सैद्धान्तिक धार चाहिँ भन्यो भनेदेखि संसारमा यो सिद्धान्त, त्यो सिद्धान्त, ऊ सिद्धान्त भनेर भनिन्छ. ती सिद्धान्त र अरूले अरूका समाजका लागि आफ्नो परिस्थितिमा मिल्ने गरी, सान्दर्भिक हुने गरी प्रतिपादन गरेका सिद्धान्त हुन्. हामीले हाम्रो परिस्थितिमा, हाम्रो समाजमा, हाम्रो संस्कृतिमा चाहिँ मेल खाने खालको सिद्धान्त र विधिको विकास गरेनौँ भने त काम लाग्दैन. क्रिटिकल पेडागोजीले एक्ज्याक्टली त्यो सिकाउँछ हामीलाई, चाहिँ हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो बच्चा, हाम्रा विद्यार्थी, हामी, हाम्रो धारणा, हाम्रो ज्ञान, हाम्रो लोकल नलेज र लोकल लर्निङ स्टाइल जुन हुन्छ, हो त्यो लोकल लर्निङ स्टाइल र लोकल लर्निङ रिसोर्सबाट हाम्रो शिक्षाको सिद्धान्त पनि प्रतिपादन गर्नुपर्छ, शिक्षाको स्रोत पनि प्रतिपादन गर्नुपर्छ, शिक्षाको विधि पनि प्रतिपादन गर्नुपर्छ भनेर चाहिँ भन्छ. भनेपछि अघि बालकृष्णले भनेको कुरा मलाई साह्रै चित्त बुझ्छ. किन भन्दाखेरि त्यो जुन डिस्कनेक्सन छ नि, एउटा सिद्धान्त सिद्धिसके हामीले आफै बुझ्नुपर्छ, आफै पढाउनुपर्छ भन्ने मान्यता पनि हामीलाई सान्दर्भिक हुनुभयो. अनि हामीले युनिभर्सिटीमा गएर एक थोक सिद्धान्त पढ्ने, अनि क्लासरुमभित्र गएर होइन, यो त 100 विद्यार्थी कहाँ सिद्धान्त प्रयोग गर्न सक्छ, यहाँ त यो त पढाउन आएको पो, त सिद्धान्त लागू गर्न आएको हो भन्ने खालको डिस्कनेक्सनबाट पनि हामी मुक्ति पाउन सक्छौँ. मलाई चाहिँ क्रिटिकल पेडागोजी मार्फत एजुकेसनको सही पर्पजलाई पहिचान गर्न र त्यो पर्पज अनुसार विद्यार्थीलाई चाहिँ जेन्युनली इम्पावर गर्न सकिन्छ भन्ने मलाई लाग्छ. बालकृष्ण, मैले यहाँ एउटा कुरा अब हामी तिनजनाले गरेका कुरामध्ये कमन थ्रेड चाहिँ के छ त अहिलेसम्म, त्यो एउटा थ्रेडलाई समातेर अगाडि जाउँ। अनि अर्कोपटक कुरा गर्दाखेरि बाँकी रहेका दुईवटा थ्रेड चाहिँ भविष्यको छलफलमा गरौँला। तिमी बालकृष्ण व्यस्त पनि छौ अहिले, अति नै एक घन्टा पनि तिमीलाई अहिले गाह्रो छ होइन, त्यसैले अहिले चाहिँ अब कमन थ्रेडतिर अगाडि जाउँ।
हाम्रो कमन थ्रेड चाहिँ के हो भन्दाखेरि हामी चाहिँ अङ्ग्रेजी चाहिँ कसरी आफ्नै तरिकाले सिक्छौँ त होइन, अङ्ग्रेजी आफ्नै तरिकाले सिकेर साँच्चै अङ्ग्रेजी सिकेर चाहिँ हामी कसरी इम्पावर हुन्छौँ त भन्ने कुरा अहिले अहिलेको महत्त्वपूर्ण कुरा हो। तर हामीले अहिले अहिलेको जसरी हामी कुनै पनि कुराहरूलाई मेन स्ट्रिममा आएका सिद्धान्तहरूलाई चाहिँ हामीले जस्ताको तस्तै उल्टाउन खोज्ने हो भने अथवा जस्ताको तस्तै चाहिँ क्लासमा लान खोज्ने हो भने चाहिँ हामीले अङ्ग्रेजी सिकाएको हामीले अङ्ग्रेजी सिकाएर यो तरिकाले अङ्ग्रेजी सिकाएर हाम्रो बच्चाहरूलाई एक खालको चाहिँ अन्याय गरेको ठहरिन्छ कि भन्ने मलाई लागेको नि हाम्रो अहिलेको कमन इस्यु चाहिँ।
प्रेमले मसँग हिजो अस्ति जुन कुरा चलिरहेको थियो यसमा एउटा कुरा भएको थियो, म त्यो कुरा यहाँनिर हाम्रो कुरा के भएको थियो भन्दाखेरि अङ्ग्रेजी पढाउनुको चाहिँ पहिला उद्देश्य बुझ्नु पऱ्यो, अनि बल्ल अङ्ग्रेजी पढाउने तरिका र अङ्ग्रेजी पढाउने कायदाको कुरा आउनु पऱ्यो। यदि हामी चाहिँ अङ्ग्रेजी भनेको चाहिँ एउटा डुङ्गा हो भने हामी डुङ्गा चलाउने कुरा चाहिँ गरिरहेछौँ, तर तर्नुपर्ने खोलो कता चाहिँ हामीलाई थाहा छैन, बालुवामा चलाइरहेछौँ। त्यसरी हामी के गर्नु पऱ्यो भन्दाखेरि त्यो लार्जर एजुकेसनल गोल, लार्जर एजुकेसनल पर्पजको खोलोमा लगेर त्यो डुङ्गा राखेपछि अनि मात्रै चाल्ने कुरा गर्नु पऱ्यो। कसरी चाल्ने? अङ्ग्रेजी पढाउनुको अर्थ चाहिँ के त? बच्चाले अङ्ग्रेजी भाषा बोल्न सक्नु भन्ने बुझिन्छ कि? अङ्ग्रेजी मार्फत चाहिँ संसारको ज्ञानको स्रोतलाई चाहिँ हाम्रो विद्यार्थीहरू चाहिँ एक्सेस गरेर चाहिँ बुझ्न सक्ने भन्ने बुझिन्छ कि? अथवा अङ्ग्रेजी पढेपछि चाहिँ हाम्रो लोकल नलेजलाई चाहिँ बाहिरको संसारमा चाहिँ बेच्न सक्ने, त्यहाँ लान सक्ने बनाउने हो कि? अथवा चाहिँ ग्रामर राम्रोसँग बुझेर 25 वर्ष अङ्ग्रेजी पढ्ने अनि उस्तै वाक्य लेखेर बसिराख्ने हो कि हामी? अथवा चाहिँ के हो? हामी त देखाएको छौँ अङ्ग्रेजी भाषा मात्रै यदि हाम्रो चाहिँ उद्देश्य हो भने त नेपालमा गएर 3 महिना घुम्दाखेरि जर्मन टुरिस्ट नेपाली खरेर बोलाएर देखाएको छौँ, 25 वर्ष पढ्नुपर्छ र? सायद त्यहाँ कन्फ्युजन भएको छ, भाषा होइन हामीले सिक्न खोजेको, अङ्ग्रेजी भाषालाई माध्यम बनाउन खोज्यौँ, माध्यम नै उद्देश्य हो भनेर चाहिँ झुक्क्यायौँ मान्छेलाई, र 25 वर्षसम्म मान्छेले अङ्ग्रेजी माध्यममा ज्ञान हासिल गर्न खोज्यो, तर ज्ञान स्वयं चाहिँ शिक्षाको उद्देश्य भएन, भाषा उद्देश्य हो कि जस्तो देखियो, अनि त्यो गन्जा गोलमा, त्यो भद्र गोलमा चाहिँ शिक्षाको सबभन्दा चाहिँ अल्टिमेट गोल शिक्षाको चाहिँ हामीले कन्फ्युज गऱ्यौँ, अनि अङ्ग्रेजी पढाइ मान्छे त्यत्तिकै क्वालिटी हुन्छ भन्यौँ। त्यही भएर हाम्रो बोर्डिङबाट चाहिँ युनिभर्सिटीमा जाँदाखेरि जहिले पनि हाई स्कुलबाट पनि पब्लिक स्कुलबाट आएका विद्यार्थीहरू नै बढी तगडा देखे। त्यसैले ल्याङ्ग्वेज र लर्निङ पर्पजको बिचमा अब्जेक्टिभको चाहिँ जुन एउटा कन्फ्युजन छ नेपालमा, त्यो कन्फ्युजन पहिला हटाउनुपर्छ। अङ्ग्रेजी भाषा हो, त्यो युनिभर्सिटीमा गएर चाहिँ 16 महिना पढ्ने भने मजाले सिकिन्छ।
तपाईँको मलाई कस्तो लाग्छ भने नि हामीले जुन किसिमले चाहिँ अङ्ग्रेजीलाई एउटा चाहिँ साधन नमानेर हामीले साध्य बनायौँ नि, अल्टिमेट जिन्दगीको सबभन्दा ठुलो सफलता नै अङ्ग्रेजी सिक्दा हुन्छ होइन?
एक्ज्याक्टली,
सबभन्दा सिकेको कुरा, सबभन्दा ठुलो कुरा नै अङ्ग्रेजी भाषा हो। अङ्ग्रेजी नभइकन हामीले केही पनि, बच्चाहरूले केही पनि सिक्न सक्दैन भन्ने जुन किसिमको हाम्रो मेन्टालिटी छ नि, भ्रम छ नि, हो ठिक कुरा गर्नुभयो, इलुजन, त्यो जुन किसिमको भ्रम छ, त्यो भ्रमबाट चाहिँ हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि
यो साधन हो साध्य होइन भनेर पहिला बुझ्नु पर्यो, अनि त्यो जुन साध्य जुन हो बुझ्नुपर्ने कुरा, म्याथ, साइन्स अथवा चाहिँ कल्चर, सोसियोलोजी के हुन्, ती कुरा चाहिँ कतिको इफेक्टिभली पढाइ भइरहेछ भन्ने कुरा बुझ्नु पर्यो। यदि अङ्ग्रेजी माध्यममा चाहिँ पढाउँदाखेरि इफेक्टिभ हुँदैन भने नेपालीमा पढाउनु डराउनु भएन, त्यो कायरता हो,
त्यो गर्नुपर्यो।
बाल, तपाईँलाई केही यसमा चाहिँ?
श्याम, तिमीले निकै चित्तबुद्ध कुरा गर्यौ कि, र मैले र प्रेमले भनेको कुराहरूलाई पनि तिमीले कनेक्ट गर्दै वास्तवमा हामीले अल्टिमेटली गरेर एउटै कुरा गरे जस्तो लागिरहेको छ मलाई। अब तपाईँले भनेको कुरा म दोहोऱ्याउन चाहन्न र मैले पूर्ण समर्थन गर्छु, र श्यामले भनेको कुरा सबैभन्दा मलाई च्वास्स बिझ्ने र एकदमै मनपर्ने कुरा के लाग्यो भने हामीले अङ्ग्रेजीलाई एउटा साधनको रूपमा पढाउनु पर्ने ठाउँमा हामीले साध्यले अङ्ग्रेजी सिक्नु नै त्यही हो अल्टिमेट गोल नै भनेर लाग्यौँ, र हाम्रो विद्यार्थीहरू पनि अङ्ग्रेजी फर्र बोल्न सक्ने भयो भने आहा भने, तर विद्यार्थीले जान्यो के त, बहुत थोरै जानेको छ, हामीले भाषिक ज्ञानलाई मात्र बढी ध्यान दियौँ कि।
म फेरि अर्को कुरा छोटकरीमा थप्छु है, मलाई यहाँ अनि फेरि बालकृष्ण अगाडि बढ्नु होला नि, कि अर्को कुरा के भन्दाखेरि जस्तो अङ्ग्रेजी साधन हो साध्य होइन भन्ने कुरा एउटा एक ठाउँमा छँदैछ, अनि अर्को कुरा चाहिँ जब अङ्ग्रेजीलाई साधन बनाएर जुन चाहिँ कन्टेन्ट चाहिँ विद्यार्थीहरूलाई सिकाउनु खोज्छ, सोसल स्टडिजमा सिभिक रेस्पोन्सिबिलिटी भनेर चाहिँ 3 कक्षाको बच्चालाई सिकाउनु खोज्यो गयो, अनि एक त साधनले चाहिँ अहिले एउटा चाहिँ बादल लगाइदियो विद्यार्थीको बुझाइमा, टिचरले पढाउने इफेक्टिभनेस प्रभावकारितामा पनि भाँजो हाल्यो, अनि त्यसपछि त्यो सम्पूर्ण विद्यार्थीको हाम्रो इङ्ग्लिस त हाम्रो सेकेन्ड ल्याङ्ग्वेज समेत होइन, फोरेन ल्याङ्ग्वेज हो, घरमा कहिले पनि अङ्ग्रेजी प्रयोग हुँदैन, अनि एकैचोटि अङ्ग्रेजी चाहिँ मिडियम त्यो पनि मर्ने गरी कुटाइ खाने सम्मको मिडियम बनाएर यो स्कुलमा लादेपछि त टिचरले इफेक्टिभली पढाउन सकिरहेको छैन, विद्यार्थीले इफेक्टिभली बुझ्न सकिरहेको छैन, अनि के हुन्छ त भन्दाखेरि जुन क्वेसन आन्सर घोकेर जाँच दिनुपर्ने हुन्छ विद्यार्थीले, त्यो क्वेसन आन्सर घोकेर जाँच दिने चाहिँ यति आर्टिफिसियल, यति लाइफसँग नमिल्दो, भोलि चाहिँ लाइफमा गएर गर्नुपर्ने जागिरमा कहिले पनि कसरी क्वेसन आन्सर घोकेर जाँच दिने स्थिति आउँदैन हो, त्यहाँनेरि चाहिँ एउटा शिक्षा र यथार्थको बिचमा चाहिँ एउटा ठुलो भडखालो छ, त्यो पूर्णको लागि चाहिँ अङ्ग्रेजीलाई साधनको रूपमा हेर्नुपर्छ, र अङ्ग्रेजी भन्दा इफेक्टिभ नेपाली हुन्छ भने नेपालीलाई माध्यमको रूपमा पढाउन डराउनु हुँदैन, यो 20 वर्ष लगाएर गरिएको गल्ती सुधार्न त्यति ढिलो भएको छैन, सुधार्दा हुन्छ, साधारण टुरिस्ट प्रयोगको लागि चाहिँ अङ्ग्रेजी 4 महिनामा सिक्न मिल्छ, र एकाडेमिक हिसाबले पनि स्विडेनमा, नर्वेमा, जर्मनीमा, अरू सारा देशहरूमा, जापानमा, विकसित देशहरूमा चाहिँ 8 कक्षा, 10 कक्षा, 12 कक्षामा अथवा युनिभर्सिटीमा गएर मात्रै अङ्ग्रेजी सिकाएका छन्, अङ्ग्रेजी सिक्दैन सिक्दैन चलाएको छ पावरफुल देशहरूलाई, हामी जस्तो कमजोर देशलाई चाहिँ सिक्नु त पर्छ, तर चाहिँ 15 वर्षमा विद्यार्थीलाई चाहिँ कुटेर लादेर आफ्नो आफ्नो पढाइ नै इनइफेक्टिभ बनाएर अङ्ग्रेजीलाई चाहिँ साधन के अरे साध्यको रूपमा चाहिँ कन्फ्युज गर्नु हुँदैन भन्ने लाग्छ मलाई।
एकदमै चित्तबुद्ध कुरा गरेको छ हामी तिमीले। अब हामीले आगामी छलफलहरू के कसरी लैजाने भन्ने कुरातिर पनि लाग्नुपर्छ होला, र अब हामी तिनजनाले अहिले कुरा गरेकोलाई मैले समरीतिर लाग्छु, र सुरुमा मैले अमेरिका र युनाइटेड किङडममा उत्पादित भएका इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङको प्रोफेसनलिजम सम्बन्धी इङ्ग्लिस ल्याङ्ग्वेज टिचिङ मेथड्स, थियरिज र क्लासरुम प्र्याक्टिसहरूले जुन हाम्रो स्थानीय लेभलमा राम्रोसँग काम गर्न नसकेको कुरालाई मैले कोट्याएको थिएँ, र जुन हाम्रो अङ्ग्रेजी शिक्षा नेपालको सन्दर्भमा छ त्यसले मान्छेलाई साँच्चै इम्पावर गरेको छ कि डिसइम्पावर गरेर मार्जिनलाइज पनि गरेको छ त भन्ने कुरालाई उहाँले कोट्याउनु भयो, र त्यसपछि श्यामले गएर क्रिटिकल पेडागोजी सम्बन्धी आफ्नो धारणाहरू राख्नुभयो, र त्यसमा हाम्रो अङ्ग्रेजी शिक्षा पढाउनुको वास्तवमा उद्देश्य के त नेपालको सन्दर्भमा भन्ने कुरामा गयो, र खास भाषा नै सिक्नु उद्देश्य हो भने त विदेशीहरूले 3-4-5-6 महिनामा त राम्रोसँग भाषा सिकेको उदाहरणहरू हामी देखिहालौँ, त्यस कारण 25 वर्षसम्म सब्जेक्ट भर्ब अब्जेक्ट भनेर पढ्नुको अल्टिमेट उद्देश्य के रह्यो त, यसलाई अब अङ्ग्रेजी शिक्षा पढाउनुको उद्देश्यमा नै एकपल्ट पुनर्विचार गर्ने हो कि, विद्यार्थीहरूलाई ज्ञान सिकाउनु पर्ने ठाउँमा हामीले भाषामा मात्र लादेका छौँ कि भन्ने कुरालाई हाम्रो तिनजनाकै एउटा सार तत्त्व के निस्क्यो भने अब हामीले विदेशीहरूमा विदेशमा उत्पादन गरिएको अङ्ग्रेजी भाषा शिक्षण पद्धतिकै कुराहरू र त्यहाँका क्लासरुम प्र्याक्टिसका कुराहरूलाई जस्ताको तस्तै नेपालमा लगेर अनि त्यसलाई नै विश्वविद्यालयमा पढेर त्यसलाई नै जाँचमा ओकलेर अनि हाम्रो भोलिको विद्यार्थीहरूलाई नै त्यही नै पढाउँदै जाने हो कि हाम्रो स्थानीय लेभलमा पनि साँच्चै हाम्रो क्लासरुममा विद्यार्थीहरूले कसरी पढिराखेका छौँ, त्यहाँ वास्तवमा शिक्षकहरूले कसरी पढाइराखेका छन् र 30-35-40 वर्षसम्म पढाइसकेका शिक्षकहरूले आफ्नो जिन्दगीमा आफ्नो एउटा टिचिङ करियरमा कुन कुन प्रब्लमहरूलाई सल्भ गर्दै कसरी सिक्दै उहाँहरूको एक्सपिरियन्स पनि के भयो त भन्ने कुरालाई पनि एकपटक लोकल नलेजमै एउटा ज्ञानको रूपमा उत्पादन गरेर सेयर गर्ने हो कि भन्ने कुरालाई हामी ध्यान दियौँ, र खास गरी हामीले स्थानीय लेभलमा हाम्रो आफ्नै अनुभव र सिकाइबाट उत्पादन हुने ज्ञानलाई नै हाम्रो अङ्ग्रेजी शिक्षा पद्धतिमा राख्नुपर्ने कुरालाई जोड दिँदै हामीले अब अङ्ग्रेजी शिक्षा पढाउनुको एउटा उद्देश्य के हो त त्यसलाई पुनर्विचार गर्नुपर्ने कुरामा हामीले छलफल गरेका थियौँ, र अब आउने दिनहरूमा पनि हामीले कुनै एउटा थिममा कुनै एउटा इस्युमा आधारित रहेर अङ्ग्रेजी शिक्षाको विषयमा हामीले छलफल गर्नेछौँ, र श्याम तिमीलाई केही अहिले आइडिया छ? अब
साह्रै चित्तबुद्ध ढङ्गले चाहिँ समराइज गर्यो तिमीले, मैले थप्नुपर्ने कुरा त्यसमा केही पनि देखाएको छैन, बरु भविष्यमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि अहिले एउटा कुरालाई चाहिँ लोकल एपिस्टेमोलोजी, लोकल मेथोडोलोजी र लोकल कन्टेक्स्टको एजुकेसनल पर्पजलाई पहिचान गर्नु अति नै आवश्यक छ भन्ने कुरामा हामीले चाहिँ तिनजनाले चाहिँ एउटै कुरालाई जुन छोएका छौँ त्यो कमन थ्रेड अगाडि बढाएर आज यसबाट फरक फरक कुराहरू चाहिँ ब्रान्च आउट गऱ्यो भने ती फरक फरक विषयमा फेरि आधी घन्टा 15 मिनटका चाहिँ अडियोहरू गरौँला, आज अलिकति लामो भएको छ। अनि यो नेल्टा चौतारीमा हामीले जुन यसलाई चाहिँ पोस्ट गर्न खोजिरहेका छौँ, साथीहरूले यसलाई सुनिदिएपछि के गर्नु होला भन्दाखेरि आफूलाई चित्त बुझेका वा नबुझेका कुराहरू एउटा चारै पोइन्ट चाहिँ तपाईँ लेख्न सक्नुहुन्छ भने हामीलाई एउटा मान्यता के छ भन्दाखेरि होइन ठुला ठुला विद्वानहरूले मात्रै कुरा गर्छन्, ठुला ठुला विद्वानले मात्रै शिक्षा र सिद्धान्तको कुरा गर्छन्, हामी चाहिँ कहाँ शिक्षा सिद्धान्तको कुरा गर्छौँ भनेर साह्रै धेरै पर्खेर बस्छौँ, हामी कपाल फुलायौँ तर चाहिँ त्यो गर्न डरायौँ। त्यही भएर आज हामीले एउटा सैद्धान्तिक रूपमा के भन्न खोज्यो भने ए प्रेम, ए बाल, तिम्रो र मेरो पनि एउटा दुइटा रौँ त फुलिसकेका र अब चाहिँ हामी पनि बुढा भएनौँ र भनेर जिस्किँदै सुरु गरे हो, तर हामीले जे कुरा गर्छौँ त्यो ज्ञान हो, हामीले जे कुरा गर्छौँ त्यो सिद्धान्त हो, हामीले जे कुरा गर्छौँ त्यो शिक्षा हो, हामीले त्यो चाहिँ संस्कृतिको आफूले विश्वास गर्ने संस्कृतिको विकास गर्नु पर्यो। नेल्टामेल मार्फत अथवा चौतारीमा सिधै चाहिँ तपाईँहरूले आफ्नो धारणाहरूलाई चाहिँ सेयर गर्नुहोला। यो प्रोफेसनल कोलाबोरेसन गरेनौँ भने हामी 50 वर्ष पछाडि छोडिन्छौँ। हामी चाहिँ आफ्नो ज्ञान आफ्नो शिक्षालाई चाहिँ अगाडि बढाउनु पर्ने प्रवर्धन गर्नुपर्ने परिस्थितिमा चाहिँ गम्भीर रूपमा पुगेका छौँ। सम्भव भए जति गरेनौँ भने हामी चुक्छौँ। हामीले त्यो गर्नुपर्ने हुन्छ। हाम्रा कुराहरूलाई गालीसम्म भए पनि गरिदिने काम गर्नुहोला। प्रेम,
म एउटा कुरा थपौँ लाग्यो विषयमा, धेरै समय त गइसक्यो तैपनि, हामीले अब चाहिँ चुप लगाएर बस्नुपर्ने स्थिति छैन। र हामीले के सुरु गरेका छौँ भने अब हाम्रो प्रब्लम हामी आफै बिचमा सेयर गरेर कसरी हामी नयाँ आइडियाहरू निकालेर चाहिँ अगाडि बढ्न सक्छौँ भन्ने कुरा चाहिँ हामीले गर्नुपर्छ भन्ने लागेर नै हामीले यो डिस्कसन सुरु गरेको हो। र हामीले कुनै पनि देशमा बनिएका चाहिँ ठुला ठुला मेथडहरूको बारेमा कुरा गरेका छैनौँ। कुनै पनि देशमा एक्सपेरिमेन्ट भएर चाहिँ आएका नयाँ नयाँ मेथडको बारेमा कुरा गरेका छैनौँ। हामी आफ बारेमा र हामी आफ्नै विद्यार्थीहरूलाई कसरी अङ्ग्रेजी सिकाउने भन्ने कुराहरूको बारेमा
अच्छा भन्ने भने प्रेम अङ्ग्रेजी मात्र होइन कि जेनरल शिक्षाको पर्पज, शिक्षाको जेनरल फ्रेमवर्कभित्र अङ्ग्रेजी राख्न जान्नुपर्छ। त्यो फ्रेमवर्कै हटायौँ र बालुवामा डुङ्गा चलायौँ भने चाहिँ काम लाग्दैन भन्न खोजे होइन र
त्यसै कारणले गर्दा मैले भन्न खोजेको भने यहाँ कुनै नयाँ विषयवस्तु छैन। हामी हाम्रो मनमा लागेका कुरा हामीले दैनिक जीवनमा भएका कुराहरू हामी सेयर गर्छौँ र त्यसबाट निस्केका उपायहरूको खोजीमा हामी अगाडि बढेका छौँ। र त्यो खोजीमा सम्पूर्ण हाम्रा गुरुहरू, हाम्रा साथीहरू, विद्यार्थीहरूले चाहिँ आफ्नो आफ्नो कुराहरू राख्नुभयो भने यो क्रम अझै निरन्तर हुनेछ र अर्को पिँढीले आएर चाहिँ यसलाई सम्हाल्ने भन्ने लाग्छ।
सुनिदिनु भएकोमा धन्यवाद। हवाईको अनुलुलुबाट बालकृष्ण, लन्डनबाट प्रेम र केन्टकी अमेरिकाबाट श्याम शर्मा, नमस्ते।